नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरिरहेको छ। छलफल र सुझावका आधारमा कार्यदलले संविधान संशोधनका लागि बहस पत्र तयार पार्नेछ। कार्यदलले दुई महिनाभित्र संविधान संशोधन प्रस्ताव तयार पार्ने पनि जनाएको छ। संविधानविद, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रशासक, राजनैतिक नेतृत्व, स्थानीय तहका प्रतिनिधि, नागरिक समाज लगायतसँग कार्यदलले छलफल गरिरहेको छ र बाँकीहरूसँग छलफल पनि गर्ने जनाएको छ। सबैसँग छलफलपछि सुझावसहित कार्यदलको बैठकमा प्रस्तुत गरिने कार्यदलले जनाएको छ। सोही आधारमा बहस पत्र तयार पारिनेछ। आज हामी संविधान संशोधनका लागि कार्यदलले गरिरहेको छलफल, यसमा उठेका विषयहरू, संविधान संशोधनको आवश्यकता लगायतका सन्दर्भमा कुराकानी गर्छौ। कार्यदलमा विभिन्न राजनीतिक दलहरूले पनि आफ्ना प्रतिनिधि मार्फत सुझाव दिएका छन् र अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि संविधान 10-10 वर्षमा संशोधन गर्ने अभ्यास छ। समय अनुकूल संविधानलाई चाहिँ समय अनुकूल बनाउने सन्दर्भमा संविधानको संशोधन पनि आवश्यक पर्छ र यही सन्दर्भमा सरकारले संविधान संशोधनको लागि संशोधनका लागि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिइरहेको छ। यसै सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ एकजना कानूनविद, सँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण। कर्णज्यू, स्वागत छ यहाँलाई। अब सरकारले जसरी संविधान संशोधनका लागि गृह कार्य अहिले गरिरहेको छ, त्यसमा यहाँहरूले पनि पार्टीगत रूपमा सहभागिता जनाउँदै सुझाव दिनुभएको छ। संविधान संशोधनको आवश्यकतालाई यहाँले र यहाँको पार्टीले कसरी हेरेको छ?
हामीलाई बडो सकारात्मक रूपबाट हेर्यौं, किनभने यहाँलाई सम्झन होला, संविधान जारी भएपछि त्यो संविधानमा असन्तुष्टि जनाउँदै करिब 6 महिना मधेसमा आन्दोलन भयो, छिटफुट आन्दोलन जनजातिहरूले पनि गरे। त्यो आन्दोलनपछि सरकारसँग, तत्कालीन सरकारसँग संविधान संशोधन सम्बन्धमा कुराकानी पनि भयो र संविधान संशोधन जुन हाम्रो माग थियो हुन सकेका थिएन, एउटा प्रथम संशोधन भयो त्यो बेला, जुन धारा 42 भयो, संविधानको धारा 42। अन्य कुराको लागि होमवर्क भयो, 5 बुँदे संशोधन पनि पेश भयो, तर एमाले र रप्रपाको असहमतिले गर्दाखेरि 2/3 पुग्न सकेन, त्यो बेला भएन। हाम्रो माग आज पनि जारी थियो, प्रत्येक साल हामीले संविधान जारी गरेको दिनमा कालो दिवस मनाउँदै आएको थियो। योभन्दा अगाडि जुन सरकार थियो त्यो पनि काङ्ग्रेस एमालेको, त्यो तयार हुँदाको अवस्थामा करिब करिब 2/3 त्यो पनि सरकार थियो। त्यसले पनि सरकार बनाउनु पर्ने मूल कारण के भनेको थियो भने हामी संविधान संशोधन गर्छौं, कुरा मात्रै गरे, तर उसले संशोधनको कुनै पनि काम गर्न सकेका थिएन। अहिले यो सरकार बन्दाको अवस्थामा संविधान संशोधन बहस पत्र तयार गर्ने भनिकन एउटा कार्यदल बनायो, यसलाई अति नै सकारात्मक रूपबाट हामीले देखेका छौँ, किनभने हाम्रो जुन रहन गएको थियो त्यसमा असन्तुष्टि, त्यो असन्तुष्टि सम्बन्धमा हामीले पनि आफ्नो कुरा राख्ने, त्यो सम्बन्धमा संविधान संशोधन गराउने र मधेसी जनजातिको जुन माग छ त्यसलाई पूर्ण हुन्छ भन्ने हाम्रो पनि धारणा थियो। त्यसकारण हामीले साह्रै सकारात्मक रूपबाट लिएका छौँ र पार्टीसँग माग्दाको अवस्थामा त्यो पार्टी प्रतिनिधिको रूपमा हामी पनि त्यहाँ उपस्थित छौँ र अहिलेसम्म हेर्दाखेरि करिब करिब सबै पार्टीको म प्रतिनिधि हेर्छु जुन कि संसदमा पार्टी छ लोअर हाउस या वा अप्पर हाउसमा एउटा काङ्ग्रेसको देखिँदैन अरू करिब करिब सबैको छ तर काङ्ग्रेस पार्टीसँग पनि बोलाइकन विज्ञको रूपमा विभिन्न छलफलहरू भएको पाइराखेका छु त्यसकारण बडो सकारात्मक रूपमा हामीले यसलाई लिएका छौँ
अब संविधान दिवस असोज तीन गतेलाई मधेसवादी दलहरूले कालो दिवसका रूपमा मनाउँदै आएका छन् उनीहरूले यो संविधान प्रति अपनत्व हाम्रो छैन भन्ने किसिमको एउटा भनौ न अभिव्यक्ति व्यक्त गरेका छन् अब यहाँले पनि उल्लेख गर्नुभयो अब यो जुन खालको संशोधनको अहिले जुन खालको गृह कार्य भइरहँदा अब यहाँहरूले खोजेको विषय के हो अब हुन त मधेसवादी दलहरूको मधेसमै भूमिका अस्तित्व अहिले संकटमा परेको छ होइन यहाँहरूको सीट संख्या हेर्ने हो भने छैन अब त्यो हिसाबमा भन्ने हो भने जनताले यहाँहरूलाई विश्वास नगरेको जस्तो देखिएको छ मधेसवादी दलहरूलाई तथापि अब यहाँहरूले भन्दै आउनु भएको संविधान संशोधन र संविधानमा अपनत्व नदेखे हामीमा छैन भन्ने जुन खालको अभिव्यक्ति छ अब संशोधनको प्रयास भइरहँदा अब यसमा यहाँहरूले राख्न खोजेका विषयहरू चाहिँ के हुन्
हेर्नुहोस् के रहेछ भने हामी जुन छ मधेसमा समाप्त भयो यो कल्पना गर्नु व्यर्थ हुन्छ किनभने राजनीतिक पार्टीमा उतार चढाव आउँछ कुनै बेला थियो कि हामी पनि बडो प्रमुख रूपबाट थियौँ र अहिले ठिकै छ केही हाम्रो अनुपस्थिति हुन गयो अप्पर हाउस बाहेक तर के रहेछ भने पार्टी छ पार्टी फेरि मधेसी जनजातिको कुरा मा लडिराखेको रहेछ पार्टी समाप्त भएको होइन जनताले अझ मानिराखेको छ जनताले जुन किसिमको थियो अवस्था देशमा त्यो यहाँहरू सबैलाई थाहा छ कि पुरानो पार्टीको बिहेभले पुरानो पार्टीको कारणले जनतामा एउटा बडो निराश जागिराखेको थियो त्यो बेलामा एउटा नयाँ पार्टी आयो न नयाँ पार्टीले हाम्रो सम्पूर्ण कुरा पूरा गर्छ भन्ने दृष्टिकोणबाट त्यो बाढी जुन हो भोटको बाढी एकातिर लागे र करिब करिब 2/3 यो सरकार पनि छ यसलाई पनि हामीले राम्रोसँग किन मान्या छौँ भने 2/3 करिब करिब छ भने यसले संविधान संशोधन गर्न सक्छ अब जहाँसम्म हाम्रो कुरा रहेछ हामीले बडो निश्चित रूपबाट करिब करिब आन्दोलनपछि हामीले 3-4 महिना सरकारसँग वार्ता गर्यौँ हाम्रो पहिले 35 बुँदे संशोधन दिएका थियौँ पछि हामीले बार्गेन गर्दा गर्दा 11 बुँदेमा सीमित भइराखेका थियौँ त्यो हाम्रो अझ पनि छ सरकारको रेकर्डमा पनि छ र हाम्रै कारणले गर्दाखेरि 5 बुँदे सहमति पनि भइकन संसदमा पेश भएको दस्तावेज छ र यहाँलाई व्यक्तिगत जुन हो संसदहरूले एउटा संविधान संशोधनको हामीले एउटा बिल पनि पेश गरेका थियौँ त्यो संसदमा दर्ता छ त्यो पेश भएन संसदमा तर दर्ता छ हामीले मूल रूपबाट के भनिराखेका छौँ भने संविधानको दुईचोटि संविधान सभा हुँदाको अवस्थामा एउटा कुरा के स्वीकार गरेका थियो भने प्रथम संविधान सभाले जुन कुरा निर्विवाद रूपबाट स्वीकार गरिसकेका छ त्यसलाई सेकेन्ड संविधान सभामा त्यसलाई लेखन गर्ने संविधानका पार्ट बनाउने र जुन कुरा विवादित रहन गएको छ त्यसमा विवाद समाधान गरिकन संविधान बनाउने यो कुरा निश्चित मानिकन हाम्रो संविधान सभाको दोस्रो संविधान सभाको नियमावली पनि बनाएको थियो त्यो नियमावलीको सभापति म पनि थिएँ यस अवस्थामा हेर्दाखेरि के देखिन्छ भने त्यस बेला प्रदेशको हकमा के भनेको थियो भने सबैको निर्विवाद कुनै पनि विवाद नभएको पहिचान र सामर्थ्यको आधारबाट हामीले प्रदेशको निर्माण गर्छौँ भन्ने कुरामा निर्विवाद थियो र हाम्रो भनाइ त्यही निर्विवाद भएको अवस्थामा त्यसैको आधारमा प्रदेशहरूको निर्माण हुनुपर्छ र त्यसको लागि त्यही सिद्धान्तको आधारबाट प्रथम संविधान सभाको अन्तिम समयमा एउटा आयोगको पनि गठन भएको थियो, राज्य पुनर्संरचना आयोग। हुन त विवादित भयो त्यो, तर त्यसको बहुमतको राय हेर्ने हो भने त्यो बहुमतको रायले 10+1 दिया थियो। त्यसले पहिचान पनि निर्धारित गरेका थिए र सामर्थ्य पनि हेरेका थियो, तर यसपल्ट त्यो बनाउँदाको अवस्थामा त्यो भएन। त्यो माग हाम्रो आजसम्म छ र त्यो संविधान सभाकै निर्विवाद विषय पनि हो। दोस्रो कुरा के रहेछ भने संघीयतामा हामी जाने कुरा स्वीकार गरिसकेपछि संघको जुन पावर हो त्यसलाई तल प्रदेशमा डेलिगेट गर्नुपर्छ। पावर त्यहाँ गएको अवस्थामा अनि मात्रै के हुन्छ भने प्रदेशले फङ्सन गर्न सक्छ। राज्य जुन हो त्यो नजिक पुग्छ जनताको। हुन त हामीले 3 तहको सरकार बनायौं, यो संसारमा एउटा अद्भुत छ। कहीँ पनि संघीयता छ भने धेरै मुलुकहरूमा 2 तहको सरकार छ, तर 3 तहको सरकार छैन। खैर त्यो 3 तहको सरकार बन्यो, अझ हामीले पावर डेलिगेट गरेको स्थानीय निकायसम्म पनि लग्यौं। तर अहिले हेर्नु संविधानमा जुन अनुसूची जारी भयो एउटा त कन्फ्युजिङ छ, त्यसमा अनुसूचीहरूमा धेरै साझा वर्ग पनि छ, जुन तपाईँको स्थानीय तहलाई अधिकार छ त्यही प्रदेशमा छ, त्यही संघमा छ। यसलाई कानून बनाइकन अलग अलग गर्नुपर्ने अवस्था थियो, आजसम्म गरेका छैन। र मूल रूपबाट कुनै पनि सरकार तयार हुँदाको अवस्थामा उसको स्ट्रेङथन नै के हो भने सिक्युरिटी। त्यो संघमा लेख्यौ हामीले, संविधानमा हामीले दियौं, संविधानले देशको रक्षाको जिम्मेवारी संघको हुन्छ। त्यसकारण संघले सेना र सशस्त्र प्रहरी राख्नुपर्छ र प्रदेशको जिम्मामा प्रहरी र प्रशासन दिनुपर्छ भन्ने कुरा हामीले त्यहाँ लेखेका थियौं। संविधानमा उल्लेख छ, तर आज 10 वर्ष भयो त्यो कुरा हामीले दिया छैनौ। केवल यति कराइराखेका छौँ हामीले, यो महँगो भयो महँगो भयो यसले काम गरेन भन्ने कुरा भनिराखेका छौँ। हात खुट्टा बाँधिकन मुँहमा टेप लगाइकन तल हामीले प्रदेश बनाएछौँ र फेरि केही पाएन भन्ने कुरा पनि भन्छौँ। त्यसकारण त्यसलाई समग्र रूपमा अहिले हामीले एकचोटि फेरि हेरिकन हामीले काम गर्नुपर्छ। र त्यसले गर्दाखेरि वास्तवमा संघीयता छ भन्ने कुरा हामीले जुन एक्सेप्ट गर्यौं त्यसलाई राम्रोसँग जनताले उपभोग गर्न पाओस् भनिकन हामीले व्यवस्थित गर्नुपर्छ। यो हाम्रो आज पनि माग छ, अन्य कुराहरू पनि छ। जस्तो संविधान यहाँले भन्नुभयो 10 वर्षमा रिभ्यू हुन्छ, वास्तवमा त्यो त छँदैछ। त्योभन्दा अगाडि पनि के हुन्छ भने भारतकै संविधान हेर्ने हो भने त्योभन्दा त धेरै अगाडि बढिकन हामीले संविधान सभाको निर्वाचनै गरेर हामी प्रतिनिधि चयन गरेका थियौँ। इन्डियामा इलेक्सन भएको थिएन, सेलेक्सनबाटै हरेक पक्षको प्रतिनिधि राखिकन संविधान बनेका थियो संविधान सभाबाट। तर संविधान सभाले तयार गरेको संविधानलाई संविधान सभा पछि आएको प्रथम जुन हो संसद, त्यो संसदले त्यसलाई अवलोकन गरेका थियो, त्यसमा आवश्यक परिमार्जन गरेका थियो। हामीले त्यो गरेनौ। हामीले एउटा कुरा के गरेका छौँ भने त्यो हल्ला गर्ने हाम्रो बानी रहेछ। 47 सालको संविधानमा पनि त्यो कुरा भन्यो, 72 सालमा यो जारी गर्दाखेरि पनि हामीले भन्यो यो धेरै उत्कृष्ट संविधान छ, यस्तो संसारमै कहीँ छैन। यति उत्कृष्ट बनाइदियो हामीले, संसारमै सबभन्दा अगाडि गइदियो, कि त्यसमा अब संशोधन सोच्ने अवस्थै भएन. तर यो के हुन्छ भने वास्तवमा तपाईँ भन्नुभयो समयानुसार परिवर्तन हुन्छ, मानिसको बुद्धि विवेक समझ अवस्था सबैमा परिवर्तन हुँदै जान्छ र परिवर्तन हुँदै जाँदाखेरि संविधान पनि एउटा गतिशील दस्तावेजकै रूपमा यसलाई लिनुपर्छ र परिवर्तन हुँदै जान्छ. त्यसकारण अहिले अब संजोगको 10 वर्षैमा आए पनि हामीले सकारात्मक लिएका थियौँ र यसमा परिवर्तन होला, जनताले खोजेका कुराहरू पाउँछन् भन्ने कुरा हामीलाई पनि लागेको छ र राम्रो. अहिले त हामीले एउटा बहस पत्र मात्रै तयार भइराखेको छ, त्यसमा पनि किनभने संविधान संशोधन केवल टुथल लागेको पार्टीको लागि होइन, त्यो त एउटा प्रक्रियाको माध्यम हो. यो संविधान संशोधन त सम्पूर्ण जनता सम्पूर्ण पार्टी सबैको लागि यो हो भने अहिले जुन परामर्श भइराखेको छ विभिन्न दृष्टिकोणबाट पूर्व सचिवहरूसँग पूर्व न्यायाधीशहरूसँग यो उद्योग वाणिज्यका मान्छेहरूसँग कानूनविदहरूसँग विभिन्न फ्याक्टरका व्यक्तिहरूलाई राखिकन सुझाव लिइराखेको रहेछ. यो एउटा राम्रो र सकारात्मक पक्ष पनि देखिएको छ र यसले तयार गरेको बहस पत्रमा अझ बहस हुन सक्छ, कति तलसम्म लजान सक्छ सरकारले त्यो जान सक्छ, त्यसपछि बिल तयार भइकन संविधान यो संसदमा आउँछ र संसदको प्रक्रिया बमोजिम एमेन्डमेन्ट हुन्छ.
अब संविधान संशोधन नागरिकको आवश्यकता अनुसार हुनुपर्छ भन्ने सन्दर्भ छ. अहिले हेर्दा जनताले चाहिँ खासै संविधानको आवश्यकता संविधान संशोधनको आवश्यकता महसुस गरेको जस्तो देखिएको छैन. अर्कोतर्फ अब अहिले संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको नेपाली कंग्रेसले पनि त्यहाँ प्रतिनिधित्व जनाएन, यहाँले पनि उल्लेख गर्नुभयो, उसले एउटा लिखित पत्र त्यहाँ बुझाएको छ, तथापि आफ्ना प्रतिनिधि त्यहाँ उसले नपठाएको सन्दर्भमा संविधान संशोधन जनता र प्रमुख प्रतिपक्षी दलको प्राथमिकतामा नपरेको हो कि भन्ने जस्तो पनि देखिएको छ कि
होइन. त्यो जनताले चाहेको छैन भन्ने कुरा त जनताले नचाहिकन यसलाई अब संविधान संशोधन नगर भनिकन मैले माग उठेको त कहीँबाट पनि देखेको छैन. विभिन्न आस्पेक्टले माग होला, आफ्नो आफ्नो तरिकाबाट माग होला जनताको, त्यो स्वाभाविक हो, त्यो आफ्नो आफ्नो ठाउँमा भइराखेको छ र जनताले यसलाई इन्कार गरेको अवस्था स्थिति छैन. अहिले अवस्था हेर्नु हो भने नेपाली काङ्ग्रेसको आफ्नै विधि विधानमा अहिले विभाजित भइराखेको अवस्था देखिन्छ. त्यो संविधानतिर दृष्टिकोण नगइकन अहिले जुन दुईटा पार्टी बन्छ कि बन्छ त्यो अवस्थासम्म पुगिराखेको त्यसैमा अलमली राखेको देखिन्छ. तर उसले प्रतिनिधि नपठाए पनि नेपाली कंग्रेसले कुनै पनि पक्ष संस्थापक पक्ष वा अर्को विशेष अधिवेशनबाट आएको कसैले पनि संविधान सभाबाट बनेको यो संविधानलाई संशोधन गर्नुहुन्न भन्ने प्रतिक्रिया दिएको छैन. यो संविधान सभाको एगेन्स्ट यो संविधान संशोधनको विरोधमा हामी छौँ भनेको छैन. त्यसले पनि आफ्नो प्रतिनिधि दिन्छ आफ्नो व्यवहारिक, किनभने अहिले नै समय समाप्त भएको छैन. यो अहिले त राय सल्लाहको अवस्थामा छ भने राय सल्लाह आउन सक्छ, प्रतिनिधि आउन सक्छ, त्यो बेला अहिले बाँकी छ. त्यसलाई यो ग्रुपले यो जुन संविधान संशोधन जुन बनेको छ त्यसले इन्कार पनि गरेका छैन र काङ्ग्रेसले पनि इन्कार गरेका छैन. हुन त काङ्ग्रेसका विभिन्न जुन हो पक्षधर विशेषज्ञ आदिको रूपमा भएका व्यक्तिहरू आउनु भएको छ, सल्लाह दिनुभएको छ, इन्कार गर्नुभएको छैन.
अब शासकीय स्वरूपको विषय छलफलमा उठेको छ. अहिले तीन तहको सरकारको अभ्यास भइरहेको छ, विश्वको संहिता हेर्दा दुई तहको मात्र अभ्यास भएको देखिएको छ, यहाँले उल्लेख गर्नुभयो। अब नेपालको सन्दर्भमा कुरा गर्ने हो भने प्रदेश सरकार त्यति कामकाजको भएन, अलिक खर्चिलो भयो, अब यसलाई चाहिँ हटाएर स्थानीय तहलाई अझै अधिकार सम्पन्न बनाएर दुई तहको संहिताको शासकीय स्वरूपको अभ्यास गरिनुपर्छ भन्ने आवाजहरू पनि आइरहेको छ। यो सन्दर्भमा यहाँको धारणा, यहाँको पार्टीको धारणा चाहिँ के छ? अझै प्रदेशलाई अझै बलियो बनाउने भन्ने छ कि यो जसरी अहिले छलफलमा आएको छ प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने छ, के छ यहाँको धारणा चाहिँ?
मैले अघि नै भने हामी आन्दोलन जुन गरेका थियौँ 6 महिना, त्यो पनि प्रदेशलाई सबल बनाउने र केन्द्रको संघीयतामा जुन राइट हुन्छ, हामीले कमसे कम अमेरिका देश जस्तो नगरे पनि भारत जस्तो जुन कि एउटा काशी फेडरल भन्छ त्यसलाई अर्ध संघीयता, कमसे कम त्यो रूपमा पनि त राखिदिएको भए वर्क हुन्थ्यो। एकातिर तपाईँले अधिकार नदिने, अधिकार नपाएको प्रदेशले कामै गरेन भन्ने, खर्चिलो भयो भन्दाखेरि त त्यो अब बिल्कुल अनावश्यक प्रश्न हो। खर्चिलो भयो भने खर्च कटौती गर्ने पनि अहिले संविधान संशोधन भइराखेको छ, कसरी चुस्त दुरुस्त पाउने बनाउने त्यो पनि हामी सोच्न सक्छौँ। तर त्यो कारणले प्रदेशलाई ओमिट गर्ने हो भने म एउटा यहाँलाई के भन्छु भने संसारभरि जहाँ संघीयता भएको छ त्यो संघीयतालाई अधिकार दिएको देश आजसम्म युनाइट भएर चलिराखेको छ। जुन देशमा संघीयताको व्यवस्था भयो र प्रदेशलाई राइट दिएन, प्रदेशलाई समाप्त गर्न कोसिस गरे भने म एउटा बिटर कुरा भनिराखेको छु, त्यो देश युनाइटेड रहन सकेका छैन। त्यसको प्रत्यक्ष उदाहरण रसा स्लोभाकिया हो। एकातिर संघीयतामा जाने र अर्कोतिर प्रदेशलाई अधिकारै नदिने र जसको लागि जनताले कुर्बानी दिया हो, रगत बढाएको हो, आफ्नै जनताको रगतको सम्मान नगर्ने हो भने मलाई लाग्छ त्यसले देशलाई फाइदा गर्दैन। त्यसकारण हामी त्यो पक्षमा छौँ, संघीयता कायम रहोस् र त्यसलाई सबल बनाउँदै जाउँ हामीले, किनभने त्यो देश पनि हाम्रै हो नि, त्यहाँको प्रतिनिधि पनि त हाम्रै हो नि।
भनेपछि अब प्रदेशलाई अझै अधिकार सम्पन्न बनाउनु पर्यो भन्ने यहाँको धारणा। अब हामी कुराकानीको अन्तिमतिर आइपुगेका छौं। अब जसरी सरकारले गृह कार्य अगाडि बढ़ाएको छ, छलफल र सुझावहरू लिएको छ, बहस पत्र तयार पारेर संविधान संशोधनको विषयलाई चाहिँ अगाडि बढ़ाउने जुन खालको योजना सरकारले बनाएको छ, अब यो सन्दर्भमा अब अंकगणितीय हिसाबमा हेर्ने हो भने प्रतिनिधि सभामा अहिले सत्तासीन दलको संख्या करिब दुई तिहाई नजिक छ। एक हिसाबमा त्यो सरकारको प्रस्ताव चाहिँ भनौ न अगाडि बढ़न सहज पनि हुनेछ। विगतमा अंकगणितको हिसाबमा नमिल्दा चाहिँ संविधान संशोधनको विषय अगाडि बढ़न नसकिरहेको थियो। अब यो सम्भावनालाई चाहिँ कतिको देख्नुहुन्छ यहाँ छोटकरीमा?
यो के छ भने मैले त सुरुदेखि नै भने यो पनि एउटा कुशल पक्ष हो, सबल पक्ष हो। संविधान संशोधनको लागि हामीले प्रयास गर्दा गर्दै पनि हुन नसकेको कारण के थियो भने त्यो बेला जुन पार्टीहरूले काङ्ग्रेसले जुन स्वीकार गरिकन यसलाई अगाडि बढाएको थियो, माओवादी पनि यसको साथमा थिए, राम्रो संख्यामा भए पनि हामी पनि साथ दिएका थियौँ र 2/3 नपुग्दाको अवस्थामा नै संशोधन हुन सकेका थिएन र अहिले करिब करिब 2/3 छ। यो पनि एउटा राम्रो पक्ष हो, यो पक्षले संविधान संशोधन गर्नलाई मदत गर्छ र त्यसकारण हामी सुरुदेखि नै म भनिराखेको छु हामीले हरेक कुरालाई हेर्दाखेरि अहिले संविधान संशोधन जनताको भावना जनताको इच्छालाई पूरा गर्ने एउटा सबल अवस्था पनि छ, यसलाई हामीले राम्रो मानिकन अगाडि बढाउनुपर्छ, काम गर्नुपर्छ।
हस् कर्णज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौ संविधान संशोधन लगायतका सन्दर्भमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता र एकजना सँगै कानूनविद लक्ष्मणलाल कर्णसँग। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।